यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। मुलुकभर मनसुनी वर्षा सक्रिय। आज रातीदेखि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह। देशभरका रणनीतिक सड़कमा पर्ने कमजोर पुलहरूको कार्ययोजनासहित चालू आर्थिक वर्षमै निर्माण थाल्न संसदीय समितिको सरकारलाई निर्देशन। एउटै कम्पनीले दर्जनौ ठेक्का लिएर समयमै योजना सम्पन्न नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा सांसदहरूको जोड़। आज थप 156 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। थप 58 जना कोरोना भाइरस संक्रमण मुक्त र कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ़िरहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदन। इरानमा 2,50,00,000 मानिस कोरोना संक्रमित हुन सक्ने आशंका। समाचार अब विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटिको आज बोलाइएको बैठक यही साउन 6 गते बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। असार 10 गते शुरू भएको नेकपा स्थायी कमिटि बैठकमा पार्टीको आन्तरिक विवाद चर्किएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच सहमति खोज्ने भन्दै पटक पटक बैठक स्थगित हुँदै आएको छ। नेपाली कंग्रेसले पार्टीको 14 महाधिवेशन कार्यतालिका सार्वजनिक गरेसँगै राज्य पुनर्संरचना बमोजिम समायोजन हुन बाँकी जिल्लामा पार्टीको अन्तरिम संरचना समायोजन अन्तिम चरणमा पुगेको जनाएको छ। हालसम्म 67 जिल्लामा समायोजन सम्पन्न भइसकेको र बाँकी जिल्लाको पनि निर्धारित समयमै हुने कंग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिनुभयो। यसैगरी केन्द्रीय कार्यालयबाट हालसम्म 55 जिल्लाले क्रियाशील सदस्यता फारम लगिसकेको र बाँकी जिल्ला मा पनि निर्धारित मितिमै पुग्ने गरी काम भइरहेको कंग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै मुलुकभर आजदेखि मनसुनी वायु सक्रिय भएको छ। आज बिहानैदेखि मुलुकभरका अधिकांश भागमा वर्षा भएको छ। मुख्य गरी प्रदेश नम्बर 2-5 गण्डकी प्रदेश बागमती प्रदेशका धेरै स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। रातीदेखि अझै वर्षा थपिने सम्भावना रहेको विभागका मौसमविद गंगा नगरकोटीले बताउनुभयो।
मनसुनी न्यूनचापीय रेखा अहिले नेपालको तराई भूभाग नजिकै रहेको छ। यसले गर्दा चाहिँ अहिले मनसुन सक्रिय अवस्थामा रहेको छ र यो आगामी 3-4 दिनसम्म नै सक्रिय रहनेछ।
कति सघन वर्षा हो?
यो चाहिँ हल्कादेखि मध्यम खालको वर्षा हुनेछ धेरै जसो प्रदेशहरूमा, तर देशका केही स्थानहरूमा चाहिँ भारी वर्षा पनि हुन सक्छ।
त्यस्तो कहाँ कहाँ हुने सम्भावना हो?
कर्णाली प्रदेशको चाहिँ थोरै स्थानहरूमा मात्र भारी वर्षा हुन सक्छ, बाँकी प्रदेशका चाहिँ केही स्थानहरूमा भारी वर्षा हुन सक्छ।
यो चाहिँ कति दिनसम्म लामो जान सक्छ?
यो चाहिँ आगामी 3-4 दिनसम्म नै मनसुन सक्रिय हुने भएकोले वर्षाको क्रम चाहिँ रहन नै सक्छ, तर लगातार वर्षा मात्र भइराख्ने हुँदैन, थोरै केही समयको लागि वर्षा रोकिने फेरि पर्ने हुन सक्छ।
केही दिन अघि पनि मनसुन अलि सक्रिय भएको थियो, अलि धेरै पानी पर्यो, बाढी पहिरोहरू पनि भयो। अब अहिले सुरुवात भएको यो चाहिँ अघिल्लोको तुलनामा कस्तो हो?
यो चाहिँ अघिल्लो केही दिन अगाडि पनि न्यूनचापीय रेखा नेपालको नजिकै थियो, त्यो बेलामा पनि धेरै ठाउँहरूमा वर्षाहरू भएको थियो, कति ठाउँमा भारी वर्षा भएर बाढी पहिरोहरू गएको थियो। अब यो अहिलेको समयमा पनि न्यूनचापीय रेखा नजिकै छ, जसले गर्दा भारी वर्षाहरू हुने, यसले चाहिँ बाढी पहिरोहरू जाने सम्भावना चाहिँ रहन्छ।
यो न्यूनचापीय रेखा भन्छौ नि, यो भनेको के हो?
बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाहरू चाहिँ त्यहाँ कन्सन्ट्रेट भएर बादलहरू बन्ने अनि वर्षा हुने गर्दछ। यो न्यूनचापीय रेखा चाहिँ यो मनसुनको समयमा बन्ने हुन्छ। यो चाहिँ नेपालको नजिकै हुँदाखेरि नेपालमा भारी वर्षाहरू गराउने हुन्छ, र नेपालभन्दा तल इन्डियाको भूभागमा हुँदाखेरि चाहिँ इन्डियामा भारी वर्षा गराउने गर्छ। जस्तो केही दिन अगाडि चाहिँ नेपालको भूभाग नजिकै थियो, भारी वर्षाहरू गरायो, बाढी पहिरोहरू पनि भयो, र बीचमा 2-3 दिनको लागि चाहिँ यो न्यूनचापीय रेखा इन्डियाको भूभागहरूमा सरेको थियो, जसले गर्दा इन्डियाको भूभागमा वर्षाहरू भएको थियो, नेपालको भूभागमा चाहिँ वर्षाको क्रम चाहिँ कमै थियो। फेरि यो न्यूनचापीय रेखा नेपालको नजिकै रहेकोले आगामी केही दिनसम्म वर्षाहरूको गतिविधि चाहिँ बढ्ने नै देखिन्छ।
यसमा सतर्कता अपनाउनलाई यहाँहरूको सुझाव के छ?
पहाड़ी भूभागहरूमा चाहिँ अब पहिरो जाने प्रबल सम्भावना रहन्छ, ती ठाउँहरूमा सतर्कता अपनाउनु पर्ने हुन्छ। जस्तै बाढीको जोखिमयुक्त ठाउँहरूमा बसोबास गर्नुहुने बासिन्दाहरूले पनि सतर्कता अपनाउनु पर्ने हुन्छ। त्यस्तै ढल पानीको राम्रो निकास नभएको ठाउँमा पनि डुबान हुने सम्भावना रहेकोले सतर्कता अपनाउनु पर्ने हुन्छ।
वहाँ हुनुहुन्थ्यो मौसमविद गंगा नगरकोटी, हाम्रा सहकर्मी नवराज लम्सालसँग कुराकानी गर्दै। गत असार 28 र 29 गतेको बाढ़ी पहिरोबाट तनहुँको म्याग्दे गाउँपालिकाका 71 परिवार विस्थापित भएका छन्। यसैबीच जिल्ला प्रशासन कार्यालय तनहुँले बाढ़ी पहिरोका कारण जिल्लामा भएको क्षतिको विवरण संकलन भइरहेको जनाएको छ। पहिरोका कारण हिजो रातीदेखि अवरूद्ध गोर्खा आबु खैरेनी सड़क खण्ड एकतर्फी संचालनमा आएको छ। गएराती गोर्खा नगरपालिका 12 स्थित अबुवा नजिकै माथिबाट खसेको ठूलो पहिरोले सड़क अवरूद्ध भएकोमा डोजरको सहायताले पहिरो हटाउने काम भइरहेको र अहिले एकतर्फी सड़क सुचारू भएको हाम्रा संवाददाताले जनाएका छन्। तीन दिनदेखि अवरूद्ध सिद्धार्थ राजमार्ग आज साँझबाट एकतर्फी संचालनमा आएको छ। राजमार्गको तिनाउ गाउँपालिका 3 पैठे डाँडा र तानसेन 8 गौडे पुल नजिकैको पहिरो हटाइएपछि सड़क एकतर्फी संचालनमा आएको हो। पहिरो खसेको स्थानमा जोखिम रहेको भन्दै पहिरो जुनसुकै बेला खस्न सक्ने भएकाले सतर्क भई यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले आग्रह गर्नुभयो। प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले देशभरका रणनीतिक सड़कमा पर्ने कमजोर पुलहरूको वित्तीय व्यवस्था सुनिश्चित गरी चालू आर्थिक वर्षमा निर्माण कार्य योजना सहित प्रक्रिया आरम्भ गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकले काठमाण्डुको टेकु स्थित विष्णुमतीको पुल, तीनकुने स्थित बागमती पुल, हुलाकी राजमार्ग अन्तर्गतको बागमती पुल र रौतहटको टिकुलिया घाटको पुल लगायतका महत्वपूर्ण पुलहरू तोकिएको समयमा सम्पन्न हुन नसक्नुका कारण र काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई भएको कार्यवाही विवरण सहित आगामी योजना समेत उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेमाङले पुल निर्माणमा समस्या रहेको स्वीकार गर्नुहुँदै मन्त्रालयका प्राविधिक जनशक्तिको अभाव हल गर्न र निर्माण कम्पनीहरूको क्षमता वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले वार्षिक 200-300 पुल निर्माण सम्पन्न हुने गरेको र अहिले पनि करिब 1500 पुल निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो। मन्त्रालयका सचिव देवेन्द्र कार्कीले ठेक्का सम्झौता अनुसार निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीमाथि कार्यवाही अघि बढ़ाउने क्रममा यो विषय अदालतसम्म पुग्ने गरेका कारण कतिपय निर्माणका काम रोकिएको स्पष्ट पार्नुभयो। बैठकमा सांसदहरूले बारम्बार एउटै कम्पनीले दर्जनौ ठेक्का सम्झौता गर्ने र सम्झौता अनुरूप निर्माण सम्पन्न नगरी सरकारलाई अटेर गरिरहँदा पनि त्यस्ता कम्पनीलाई कार्यवाही गर्न नसकेको भन्दै देशभरका पुल निर्माणमा कमिशन अनियमितता र प्रवृत्तिगत समस्या देखिएकाले त्यसको तत्कालीन र दीर्घकालीन समाधान खोजिनुपर्ने बताउनुभयो। प्रतिनिधि सभा महिला तथा सामाजिक समितिले महिला शान्ति र सुरक्षा सम्बन्धी विषयमा विकास भएका सूचकको प्रयोग गरी नेपालको विद्यमान अवस्था मापन गर्न र सोको परिणाम जानकारी गराउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले आज आयोजना गरेको महिला शान्ति सुरक्षा विषयमा प्रदेशसभाका सामाजिक समिति सम्बद्ध सभापति एवं सांसद संघको अनुभव आदान प्रदान कार्यक्रमपछि सभापति निरुदेवी पालले महिला शान्ति र सुरक्षा सम्बन्धी राष्ट्रसंघीय कार्यसूची पक्ष राष्ट्र भएको जनाउँदै त्यसबारेको परिणाम लिखित रूपमा समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिनुभयो। छलफलमा पूर्व मन्त्री थममाया थापाले मुलुकमा राजनैतिक परिवर्तनसँगै नयाँ संविधान निर्माण र महिला हिंसा सम्बन्धी ऐन कानून भए पनि महिलालाई हेर्ने सोचमा परिवर्तन हुन नसकेको बताउनुभयो। सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कंग्रेसका तर्फबाट समानुपातिक सांसद हुनुभएकै सुवर्ण ज्वारचन्दलाई आज सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। नेपाली कंग्रेसका समानुपातिक सांसद ज्ञान कुमारी छन्त्यालको गत असार 10 गते निधन भएपछि रिक्त स्थानमा कंग्रेसकै सुवर्ण ज्वारचन्द समानुपातिक सांसद हुनुभएको हो। आज थप 156 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले देशका विभिन्न स्थानमा रहेका 27 प्रयोगशालामा 3741 जनाको रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा 156 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। नेपालमा हालसम्म 17658 जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैगरी आज थप 58 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन्। विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट 58 जना संक्रमण मुक्त भएपछि संक्रमण मुक्त भई घर फर्किनेको कुल संख्या 11695 पुगेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण मुक्त भई स्वास्थ्य लाभ गर्नेको दर 66.24% रहेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। देशका विभिन्न स्थानमा रहेका क्वारेन्टीनमा आज 22,662 जना रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी 10 अन्तर्राष्ट्रिय चार्टर उडान मार्फत 1,080 नेपाली स्वदेश फर्किएका छन्। कोविड 19 महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले गरेको चार्टर उडान मार्फत उनीहरू आज स्वदेश फर्किएका हुन्। नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले भोलि सोमबार पनि विभिन्न मुलुकबाट 9 उडान गर्ने विमानस्थलको कार्यतालिका रहेको छ। कोरोना भाइरस संक्रमणका कारण बन्द रहेको पशुपतिनाथ मन्दिर साउनको पहिलो सोमबार नखुल्ने भएको छ। हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर यसबीचमा लकडाउन खुलेमा साउनको दोस्रो सोमबारदेखि निश्चित मापदण्ड पूरा गरी खुल्न सक्ने पशुपति क्षेत्र विकास कोषले जनाएको थियो। संवाददाता सरिता खनालको रिपोर्ट।
हिन्दूहरूको धार्मिक स्थल पशुपतिनाथ मन्दिर विगतमा साउन महिनामा दर्शनार्थीहरूको धेरै भीड़ हुने गरेको भए पनि कोरोनाको कारण यसपटक सरकारको निर्देशन विपरीत मन्दिर खोल्न नसकिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। विशेष गरी साउन महिनामा भगवान शिवको दर्शन गर्नका लागि देश तथा विदेशबाट समेत लाखौंको संख्यामा दर्शनार्थीहरू पशुपतिनाथ आउने गर्दछन्। यसपटक भने कोरोना संक्रमण नियन्त्रणका लागि जारी रहेको लकडाउनका कारण दर्शनार्थीहरूका लागि पशुपतिनाथ मन्दिर खुला गर्न नसकिने बताउनुहुन्छ पशुपति क्षेत्र विकास कोषका कार्य निर्देशक डाक्टर घनश्याम खतिवडा।
हिन्दू धर्मावलम्बीहरूको चासो र सरोकारको विषय रहेको छ। धेरै व्यक्ति श्रद्धालु भक्तालुहरूमा मन्दिर दर्शन गर्ने एक प्रकारको तीव्र भोग जागिरहेको अवस्था पनि रहेको छ। नेपाल सरकारले निर्देशन गरे अनुसारको लकडाउनको अवधि श्रावण 7 गतिसम्म भएको कारणले गर्दाखेरि हामीले सरकारको निर्देशनलाई पूर्णतः पालना गर्नुपर्ने आवश्यकता रहेको छ। पहिलो सोमबार चाहिँ भक्तजनहरूको लागि खुल्न सक्ने कन्डिसन छैन।
लकडाउन खुलेमा साउन महिनाको दोस्रो सोमबारदेखि दर्शनार्थीहरूलाई पशुपतिनाथको दर्शन गराउने व्यवस्था मिलाउने गरी तयारी गरिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। लकडाउन खुलेमा दर्शनार्थीहरूका लागि दोस्रो सोमबारदेखि सेनिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने जस्ता नियम पालना गरी दर्शन गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको पनि कोषका कार्यकारी निर्देशक डाक्टर खतिवडाले जानकारी दिनुभयो।
लकडाउन खुलेको अवस्थामा चाहिँ हामी आएका श्रद्धालुहरूलाई कसरी प्रोटोकल मेन्टेन गर्ने, कसरी दूरी मेन्टेन गर्ने, 2 मिटर टाढा राखेर 1-1 जना गरेर भित्र पठाएर कसरी दर्शन गराउने भन्ने पक्षमा तयारी गरिरहेका छौँ। मन्दिरको मूल क्षेत्रभित्र प्रवेश कोही पनि बोल्न नपाउने गरी, जय भोले जय शंकर पनि भन्न नपाउने गरी प्रोटोकल हामीले तयारी गरेका छौँ। त्यो तयारी अनुसार लकडाउन खुलेको अवस्थामा श्रद्धालुहरू आउँदाखेरि हामी उहाँलाई सुरक्षित तवरले दर्शन गराउनको लागि तयार रहेका छौँ।
साउन महिनाको सोमबार भगवान शिवको मन्दिर तथा शिवालयमा पूजा आजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। तर यसपटक भने विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण पशुपतिनाथ लगायत देशैभरका सबै शिव मन्दिरहरू बन्द रहेका छन्। भगवान शिवको आराधना गर्ने भक्तजनहरूले कोरोना संक्रमणका कारण यसपटक घरमै भगवान शिवको पूजा आजा गर्नुपर्ने बाध्यता रहेको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
क्यो भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्युठानको स्वर्गद्वारी नगरपालिका 3 रुमालेमा गएराती ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका 7 जनाको पहिचान भएको छ। साउने संक्रान्ति मानेर स्वर्गद्वारी धरमपानीबाट भिङ्गीतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालक त्रिवेणी गाउँपालिकाका रोल्पाका 25 वर्षीय कमल कुंवर सहित भिग्री स्वर्गद्वारी सड़क खण्डमा काम गर्ने रोल्पा रुन्टीगढ़ी गाउँपालिका 5 बाइजाका 21 वर्षीय सागर बस्नेत, 24 वर्षीय रिमबहादुर बस्नेत, 19 वर्षीय वीरेन्द्र बाठामगर, 19 वर्षीय थमन बाठा मगर, 25 वर्षीय कविराम बस्नेत र गोवर्धन बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। ट्र्याक्टरमा 8 जना सवार मध्ये एक ट्र्याक्टरबाट हाम फालेर बाँच्न सफल भएको प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो। ट्र्याक्टर सड़कबाट करिब 500 मिटर तल खसेको थियो। भान्जाको अपहरण गरी हत्या गरेको आरोपित भारतको बिहार सीतामढ़ी मुजफ्फरपुरका 45 वर्षीय राजेश कुमार गुप्तालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। काठमाडौँको खिचा पोखरीमा बस्दै आएका भारतीय नागरिक गुप्ताले 2064 सालमा आफ्नै 11 वर्षीय भान्जालाई अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ। निज गुप्तालाई सर्लाहीको मलंगुवाबाट पक्राउ गरी काठमाडौँ ल्याइएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ। नेपालको भारतसँग सीमा जोड़िएको झापाको गौरीगंज गाउँपालिका 5 स्थित डाँगी टोलमा रहेको सशस्त्र प्रहरीको पोस्टमाथि भारतबाट आएका अज्ञात समूहले आक्रमण गर्दा दुईजना प्रहरी जवान घाइते भएका छन्। नेपाल भारत सीमा क्षेत्रको सशस्त्र प्रहरी पोस्टमाथि गए राति 9 बजे करिब 40-50 जनाको संख्यामा आएको घरेलु हतियार सहित आएको एक समूहले आक्रमण गर्दा दुईजना प्रहरी जवान घाइते भएका सशस्त्र प्रहरी बल गौरीगंजका प्रहरी निरीक्षक साइमन श्रेष्ठले जानकारी दिनुभयो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले 4 राउण्ड हवाई फायर समेत गर्नु परेको श्रेष्ठले बताउनुभयो। घटनापछि भारतीय पक्षसँग छलफलको तयारी भइरहेको बताइएको छ। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङको 17 नम्बर गेट फुटेपछि आयोजनाको काम फेरि अवरूद्ध भएको छ। परीक्षणकालका लागि पानी सुरुङमा हाल्ने क्रममा गेट फुटेर मानवीय क्षति समेत भएपछि अहिले दुर्घटनाको कारण र निर्माणको गुणस्तर अनुसन्धानका लागि विज्ञ टोली खटिएको छ। सिन्धुपाल्चोकबाट संवाददाता देवराज सुवेदीको रिपोर्ट।
घटनापछि सुरुङभन्दा तल्लो भेगका नागरिकमा त्रास रहेको छ। अहिले दुर्घटनाको अनुसन्धानको लागि काठमाडौँबाट विज्ञ टोली सिन्धुपाल्चोक आएको छ। तर स्थानीय भने आयोजनाले पूर्व सतर्कता र सुरक्षाका उपाय अपनाएर मात्र आयोजना सञ्चालन गर्नुपर्ने बताउँछन्। हेलम्बु गाउँपालिका 2 का धनपति भण्डारी।
परीक्षण कालका लागि भनेर पानी सुरुङमा हाल्ने काम गरियो, यहाँका स्थानीय जनतालाई पनि थाहा दिएन र भोलि हाम्रा यहाँका स्थानीय मान्छेलाई पनि हरेक पक्षमा चाहिँ जानकारी हुनुपर्छ।
खानेपानी तथा सरसफाई मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा 6 सदस्यीय प्राविधिक सहितको विज्ञको टोलीले सुरुङदेखि अम्बाथान अडिटसम्मको अवस्थाको अनुसन्धान गर्नेछ। तर मन्त्रालयको काम गराईप्रति प्रभावित क्षेत्रका स्थानीय सरकार पनि असन्तुष्ट छन्। निमा ग्याल्छेन शेर्पा।
स्वतन्त्र प्राविधिक निकाय टोलीबाट यसलाई छानबिन गराउनुपर्छ। त्यसमा हेलम्बु गाउँपालिकालाई पनि सहभागी गराउनुपर्छ, किनभने हामीले पनि यहाँको पब्लिकलाई यो स्थितिमा छ भन्ने जानकारी गराउनुपर्छ।
असार 30 गतेको घटनापछि मेलम्ची आजनाको तल्लो क्षेत्रका नागरिक बढी त्रासमा छन्। अब आयोजनाका हरेक गतिविधि बारे तल्लो भेगका नागरिकलाई अनिवार्य जानकारी गराउनु पर्ने मेलम्ची नगरपालिकाका प्रमुख जम्बर बहादुर अरियाल बताउनुहुन्छ।
गेट फुटेपछि यसले के बताउँछ भने कि अहिले जति पनि त्यहाँ संरचना बनिरहेका छन् ती संरचनाहरू कमजोर बनेका छन्।
मेलम्ची खानेपानी आयोजनामा दुर्घटना कसरी भयो त्यसको निष्पक्ष छानबिन आवश्यक छ। विज्ञको टोलीले आयोजनाको निर्माण गुणस्तर हेरेपछि पानी परीक्षणको काम शुरू हुनेछ। आयोजनाको निर्वाध र दिगो सञ्चालनका लागि मन्त्रालय गम्भीर रहेको सहसचिव रमाकान्त दुवाडीको भनाइ छ।
त्यहाँ काम गर्ने निर्माण व्यवसायी र परामर्शदाताले पनि कहाँनिर कमजोरी हुन गयो भन्ने कुरा उहाँहरूले पनि हेरिराख्नु भएको छ र सबैतिरबाट चाहिँ यसलाई सुधारको एउटा कार्ययोजना बनाएर सुधार गरिसकेपछि मात्रै त्यसको परीक्षण गर्नुपर्ने हुन्छ, किनकि फेरि यस्तो खालको चाहिँ दुःखद घटनाहरू नघटुन् र हामीले बनाएको सुरुङ लगायतको सम्पूर्ण संरचनाहरू चाहिँ दिगो रूपमा चाहिँ सञ्चालन होस्।
मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने चरणमा रहेको बेला भएको दुर्घटनाले आयोजनाको गुणस्तरमाथि प्रश्न मात्र उठाएको छैन, काठमाडौँवासीको पिउने पानीको पर्खाई पनि लम्ब्याएको छ। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
जाजरकोटका विभिन्न स्थानीय तहमा सलह किराको झुण्डले ठूलो क्षति पुर्याएको छ। शिवालय गाउँपालिका, छेडाघाट नगरपालिका र जुनीचाँदे गाउँपालिकामा प्रवेश गरेको सलह किराको झुण्डले किसानले लगाएको धान, मकै, कोदो, भटमास लगायत तरकारी खेतीमा व्यापक क्षति पुर्याएको कृषकहरूले बताएका छन्। सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिका हुँदै प्रवेश गरेको सलहले शिवालय गाउँपालिकाभित्रका 9 वटा ओडामा खेती नष्ट गरेपछि भोकमरी हुन सक्ने चिन्ता बढ़ेको शिवालय गाउँपालिका 5 थाला रैकरका कृषक पारस विक्रम केसीले बताउनुभयो। एकपछि अर्को सलहको झुण्ड गाउँमा प्रवेश गरेपछि धपाउन मुस्किल भएको र अहिले पनि सलह शिवालय गाउँपालिका भित्रै रहेको उहाँले बताउनुभयो। यसै गरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, लेखबेसी नगरपालिका र चिङ्गार गाउँपालिकामा सलहले नोक्सानी पुर्याएको चिङ्गार गाउँपालिका 3 का कृष्ण बहादुर जीसीले जानकारी दिनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानका राष्ट्रपति हसन रूहानीले आफ्ना देशका करिब 2,50,00,000 नागरिक कोरोना संक्रमित भएको हुन सक्ने आशंका व्यक्त गर्नुभएको छ। विश्वभर नै महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट अन्य 3,50,00,000 मानिस प्रभावित हुन सक्ने पनि उहाँले बताउनु भएको छ। विश्वभर कोरोना संक्रमितको संख्या 1,44,60,000 पुग्न लागेको बेला इरानको यस भनाईले झनै भयावह स्थिति निम्त्याउने विज्ञहरूको भनाई छ। कोरोना भाइरसका कारण हालसम्म 86,43,400 मानिस कोरोना मुक्त भइसकेका छन् भने मृतकको संख्या 6,00,000 नागिसकेको छ। यसैबीच विश्व स्वास्थ्य संगठन WHOले कोरोना संक्रमितको संख्या दिनहुँ बढ़िरहेको भन्दै चिन्ता व्यक्त गरेको छ। WHOको प्रतिवेदनमा विगत 24 घण्टामा 2,37,743 जना कोरोना संक्रमित पत्ता लागेका छन्। कोरोनाबाट सबैभन्दा बढ़ी प्रभावित मुलुक अहिले अमेरिका, ब्राजिल र भारत रहेको छ। विगत 9 वर्षदेखि गृह युद्धको मारमा रहेको सिरियामा आज संसदीय निर्वाचन अन्तर्गत मतदान भइरहेको छ। सिरियाका राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गर्ने उद्देश्यबाट शुरू भएको विद्रोह गृह युद्धमा परिणत हुँदा हालसम्म लाखौं मानिसको मृत्यु भइसकेको छ भने धेरै मानिस विस्थापित भएका छन्। राष्ट्रपति असदकै दल, बाथ र सरकार समर्थित व्यक्ति र समूहले बढ़ी भाग लिएका यस निर्वाचनमा विदेशिएका र विस्थापित भएका लाखौं नागरिक मतदान गर्नबाट वञ्चित भएका छन्। रूसको प्रत्यक्ष साथ पाएका राष्ट्रपति असद समर्थित सेनाले देशको अधिकांश भूभागमा पुनः नियन्त्रण कायम गरेको क्षेत्रमा मात्र हुन लागेको यस निर्वाचनमा राष्ट्रपति समर्थित उम्मेद्वार र दलले जित्ने प्राय निश्चित रहेको विश्लेषण गरिएको छ। अब आर्थिक समाचार।
आर्थिक वर्ष 2077-78 को मौद्रिक नीति सार्वजनिक भएपछि पहिलो दिन आइतबार शेयर बजारको कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ। आइतबार 6% बढेर सर्किट ब्रेक लागेपछि दिनभरकै कारोबार रोकिएको हो। यस अवधिमा शेयर कारोबार मापक निम्से परिसूचक 84.26 अंकले बढेको छ। शेयर बजारमा कारोबार हुने उपसमूह मध्ये म्युचुअल फण्ड बाहेक सबै उपसमूहको परिसूचक बढेको छ। कारोबार खुलेको 6 मिनटमा 4% बढेपछि 20 मिनटको लागि कारोबार स्थगित भएको थियो। 20 मिनटपछि खुलेको बजारमा केही बेरमै 5% कारोबार वृद्धि भयो। त्यसपछि 40 मिनट बन्द गरियो। दोस्रो पटक सर्किट ब्रेक खुलेपछि 1 मिनटमै 6% परिसूचक बढेको कारण दिनभरका लागि बजारको कारोबार बन्द गरियो। नेपाल धितो पत्र बोर्डले आइतबार आगामी आर्थिक वर्ष 2077-78 धितो पत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले वेबिनार तथा बोर्डको आधिकारिक फेसबुक पेजबाट लाइभ मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गनाले लकडाउनको कारण सहज रूपमा नीति तथा कार्यक्रम सार्वजनिक गर्न कठिनाई भएको बताउनुभयो। नीति तथा कार्यक्रमले धितो पत्र बजारमा आउने वास्तविक क्षेत्रका कम्पनीलाई प्रोत्साहन गर्ने, सरकारी र संस्थागत ऋण पत्रको दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाउने, चालू आर्थिक वर्षबाट एकीकृत ग्राहक कार्ड वितरण गर्ने व्यवस्था गर्ने भएको छ। नीति तथा कार्यक्रमले ऋण पत्रको लागि छुट्टै नियमावली बनाउने, चालू आर्थिक वर्षदेखि बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्ने, बजार विकासको लागि सर्ट सेलिङको विषयमा अध्ययन गरी आवश्यक कार्य अघि बढाउने, विकासात्मक 40 कार्यक्रम सम्पन्न गर्ने जस्ता विभिन्न विषय नीति तथा कार्यक्रमले अघि सारेको बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बताउनुभयो।
ऋण पत्रको दोस्रो बजारलाई सक्रिय बनाई विकास तथा विस्तार गर्न छुट्टै नियमावली बनाएर कार्यान्वयनमा ल्याइनेछ। भित्री सूचनाका आधारमा हुने कारोबारलाई निरुत्साहित गरी धितो पत्रको दोस्रो बजार कारोबारलाई विश्वसनीय बनाउन हाल स्वीकृतिको क्रममा रहेको भित्री कारोबार बन्देज नियमावली बजारमा लागू गरिनेछ। धितो पत्रको सार्वजनिक निष्कासनमा स्वतन्त्र मूल्य निर्धारण हुने व्यवस्था मिलाउन आवश्यक निर्देशिका बनाई बुक बिल्डिङ प्रणाली अन्तर्गत आईपीओ गर्ने व्यवस्था चाहिँ यसै वर्षदेखि शुरू गरिनेछ। धितो पत्रको दर्ता तथा निष्कासन नियमावलीमा संगठित संस्थाहरूको मर्जर र एकजुसन सम्बन्धी व्यवस्था भएकोमा निर्देशिका तयार गरी यसै वर्षदेखि लागू गरिनेछ। बोर्डबाट धितो पत्र व्यवसाय गर्न अनुमति प्राप्त संस्थाहरूको मर्जर र एकजुसन सम्बन्धी निर्देशिका तर्जुमा गरेर लागू गरिनेछ। धितो पत्रको दोस्रो बजार सम्बन्धी जानकारी र पहुँच देशव्यापी बनाउन धितो पत्र दलाल व्यवसायको आधिकारिक प्रतिनिधिलाई प्रमाणीकरण गरी परिचालन गर्न आवश्यक कार्यविधि बनाई लागू गरिनेछ।
शुल्क भाव आइतबार तोलामा 300 रुपियाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघले आइतबार शुल्क भाव प्रति तोला 92,500 रुपियाँमा, त्यसै गरी आइतबार चाँदीको भाव तोलामा 10 रुपियाँले बढेर 1,500 रुपियाँ पुगेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
नेपाली राष्ट्रिय फुटबल टीमको प्रशिक्षण शुरू गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नै मन्त्री परिषदमा अनुमतिका लागि प्रस्ताव लानुपर्ने भएको छ। कोरोना भाइरसपछि आसन्न विश्वकप छनौटको तयारीका लागि अखिल नेपाल फुटबल संघ एन्फाले परिषदको मार्फत प्रशिक्षणका लागि अनुमति मागेको थियो। तर प्रस्ताव गरेको एक महिनाभन्दा बढी समयसम्म पनि कुनै प्रतिक्रिया नआएपछि फेरि मन्त्रालयले नै सीएमसीसीलाई प्रस्ताव गर्नुपर्ने भएको छ। सीएमसीसीले आइतबारको बैठकमा सम्बन्धित मन्त्रालयले मन्त्री परिषदमा प्रस्ताव लानुपर्ने निर्णय गरेको हो। सीएमसीसीले अहिलेको अवस्थामा साउन 7 गतेसम्म लकडाउन रहेकाले सम्बन्धित मन्त्रालयले मन्त्री परिषदमा अनुमति माग्नुपर्ने निर्णय गरेको हो। एन्फाले साउनको पहिलो साताबाट प्रशिक्षण शुरू गर्ने तयारी गरेको थियो, तर सीसीएमसीको यो निर्णयपछि उनीहरूको योजना पछाडि धकेलिने भएको छ। कोरोना भाइरसका कारण स्थगित रहेको फुटबल प्रशिक्षणलाई चाँडो शुरू गर्न एन्फाले पहल गरिरहेको छ। त्यसका लागि एन्फाले फिफाको नियमको पालना गरेर सबै खेलाडी तथा पदाधिकारी गरेर 70 जनाको कोरोना प्रशिक्षण गर्नेछ। यसका साथै खेलाडी बस्ने होस्टललाई सफा गर्नुपर्नेछ। त्यसपछि खेलाडीलाई राख्न पाउनेछ। पहिलो चरणमा 35-45 जना खेलाडीलाई प्रशिक्षणमा बोलाउने योजना एन्फाको छ। विश्वकप छनौटका खेलहरू आगामी अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्तावित मिति रहेको छ, जसमा अक्टोबर 8 र 13 तथा नोभेम्बर 12 र 17 लागि एसियाली फुटबल महासंघ फिफाले मिति प्रस्ताव गरेको छ। माइसको व्यवस्थापन र काठमाडौँ जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा साउन 3 सातादेखि ब्याडमिन्टन क्याम्प सञ्चालन हुने भएको छ। देवीनगर ब्याडमिन्टन क्लब बानेश्वरको कोर्टमा क्याम्प 15-29 साउनसम्म सञ्चालन हुने काठमाडौँ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष तथा ब्याडमिन्टन अन्तर्राष्ट्रिय एम्पायर दीपक थापाले जानकारी गराउनुभयो। क्याम्पमा 32 जनालाई दिनको 4 शिफ्टमा एक शिफ्टमा 8 जना रहने गरी दैनिक 1 घण्टा प्रशिक्षण दिइनेछ। उमेर समूह नतोकेका कारण इच्छा भएका जुनसुकै उमेर समूहकाहरू क्याम्पमा प्रशिक्षणमा आउन सक्नेछन्।
अब मौसम। हाल देशभर सामान्यदेखि पूर्ण बदलिरही केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा देशभर पूर्ण बदलिरही धेरै स्थानमा हल्कादेखि मध्यम तथा प्राय सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 24.6, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 14 मिलिमिटर। काठमाडौँको अधिकतम 23.5, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 22.3 मिलिमिटर। पोखराको अधिकतम 25.5, न्यूनतम 22.3 डिग्री सेल्सियस, वर्षा 48.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.6, न्यूनतम 24.9 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। र दिपायलको अधिकतम 34.5, न्यूनतम 25.4 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। मुलुकभर मनसुनी वर्षा सक्रिय। आज रातिदेखि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह। देशभरका रणनीतिक सड़कमा पर्ने कमजोर पुलहरूको कार्ययोजनासहित चालू आर्थिक वर्षमै निर्माण थाल्न संसदीय समितिको सरकारलाई निर्देशन। एउटै कम्पनीले दर्जनौ ठेक्का लिएर समयमै योजना सम्पन्न नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा सांसदहरूको जोड। आज थप 156 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। थप 58 जना कोरोना भाइरस संक्रमण मुक्त र कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ़िरहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदन। इरानमा 2,50,00,000 मानिस कोरोना संक्रमित हुन सक्ने आशंका। हवस् त, साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।